आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। मित्र स्वागत छ आज पनि यो बाइबल अध्ययन कार्यक्रममा तपाई सबैलाई। आज हामी बाइबल अध्ययन भजन संग्रह पाँचदेखि सात अध्यायबाट गर्न गइरहेका छौं। भजन पाँच अध्याय त्यस खण्डमा समावेश हुन्छ जुनले दुई मसीही सम्बन्धी भजन बीच सिडीको निर्माण गर्दछ। यो भजनहरूको समूह अर्थात चारदेखि सात अध्यायले वास्तवमा कथाको बारेमा बताउँछ। तिनीहरूमध्ये सबैभन्दा पहिलो दाउदको व्यक्तिगत जीवनको तस्वीर, अनि तिनीहरूले महाक्लेश अवधिमा इसरायल राष्ट्रको अगमबाड़ीक रूपमा तस्वीरलाई प्रकट गर्दछ। साथै तिनीहरूसँग आज हाम्रो निम्ति विशेष लागू हुने कुराहरू पनि छन्, किनकि त्यहाँ महान सिद्धान्तहरूको समावेश गरिएको छ। तिनीहरूसँग सबै युगहरूमा र सबै समयहरूमा परमेश्वरको सन्तानहरूको निम्ति सन्देशहरू छन्। यो भजन पाँच अध्याय दाउदद्वारा लेखिएको भजन हो। यसको शीर्षक रहेको छ शत्रुबाट रक्षाको निम्ति प्रार्थना। वाद्य नायकीको निम्ति बाँसुरीमा गाइने दाउदको भजन, अनि चार अध्याय चाहिँ तार बाजमा गाइने दाउदको भजन थियो। अनि दाउद इसरायलको मनोहर भजनकार साथै संगीतकार थिए। उनले प्राय यी भजनहरूलाई संगीतमा ढालेका थिए। सम्भवत कोइरहरूले भजन बाँसुरीको साथमा गाउँथे। यो बिहानको भजन थियो र यो कसरी शुरू हुन्छ त्यसलाई ध्यान दिनुहोस्। भजन संग्रह पाँच अध्याय एकदेखि तीन पदमा लेखिएको छ, हे परमप्रभु मेरा वचनहरूमा कान थाप्नुहोस्, मेरो सुस्केरामा ध्यान दिनुहोस्, हे मेरो राजा हे मेरो परमेश्वर मेरो दुहाई सुनिदिनुहोस्, किनकि तपाईँमा नै म प्रार्थना गर्दछु। हे परमप्रभु बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ, सबेरै तपाईँको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु। यो भजन चाहिँ बिहानको प्रार्थना हो। दाउदले भन्छन्, बिहान तपाईँमा प्रार्थना गरेर म पहारा बस्नेछु। बिहान प्रार्थनामा आफ्नो हृदयको पुकारालाई परमेश्वरमा उठाउने असल समय हो। यसपछि चारदेखि सात पदमा भनिएको छ, किनभने तपाईँ दुष्टतामा प्रसन्न हुनुहुने परमेश्वर हुनुहुन्न, खराबी तपाईँमा टिक्नै सक्दैन, घमण्डी मानिस तपाईँको नजरको सामुने उभिनै सक्दैन, अधर्मको काम गर्ने सबैलाई तपाईँ घृणा गर्नुहुन्छ, झूठ बोल्नेहरूलाई तपाईँ नष्ट गर्नुहुन्छ, परमप्रभुले रक्तपात र छल गर्नेहरूलाई घृणा गर्नुहुन्छ, तर म चाहिँ त तपाईँको प्रशस्त करूणामा तपाईँको भवनमा आउनेछु र तपाईँको डर मानेर तपाईँको पवित्र मन्दिरतिर दण्डवत गर्नेछु। मित्र, यो ईश्वरीय भक्तहरूको सान्त्वना हो। जब तपाईँ आज आफ्नो वरिपरि हेर्नुहुन्छ, तपाईँले दुष्टता भ्रष्टता फैलिरहेको देख्नुहुन्छ। यो नै एक कुरा हो जुनले हाम्रो हृदयलाई निराश गर्दछ। यस्ता दिनहरूमा ईश्वरीय भक्त जनहरूको निम्ति यो कस्तो सान्त्वनाको कुरा छ। परमेश्वरले यस्ता दुष्टता र भ्रष्टतालाई घृणा गर्नुहुन्छ, अनि जब परमेश्वर यो पापमय संसारमा हेर्नुहुन्छ, यसले उहाँलाई पनि हैरान पार्दछ। दुष्टताले परमेश्वरलाई प्रसन्न तुल्याउन सक्दैन, न त यसले परमेश्वरलाई चिनेका मानिसहरूलाई खुशी तुल्याउँछ। दुष्टता परमेश्वरसँग रहन सक्दैन। पहिलो युहन्ना एकको पाँच पदमा लेखिएको छ, जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँदैछौ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अन्ध्यारो छैन। अनि हबक्कूकले यसलाई यसरी भने, जब परमेश्वरले उनलाई भन्नुभयो कि कल्दीहरूले उनीहरूको मुलुकलाई आक्रमण गर्न गइरहेका थिए। हबक्कूक एक अध्यायको तेह्र पदमा, तपाईँको दृष्टि यति शुद्ध छ कि तपाईँ दुष्ट कुरा हेर्न सक्नुहुन्न, खराबी देखेर तपाईँ सहन सक्नुहुन्न, त्यसो भए छल गर्ने मानिसहरूलाई किन तपाईँ सहनुहुन्छ, आफूभन्दा धर्मी मानिसहरूलाई दुष्टहरूले निल्दा तपाईँ किन चुप्प लाग्नुहुन्छ। दुष्टहरू केही समयको लागि सफल समृद्धि र सम्पन्न हुन सक्ला, तर त्यो दिन निश्चय नै आइरहेको छ जुनले ती मानिसहरूमा विनाश र अनन्तको शर्म ल्याउनुहुनेछ, जसले झूठ र अधर्महरूको अभ्यास गर्ने गर्दछन्। परमेश्वरले यसलाई अति नै स्पष्ट पार्नुभयो कि त्यहाँ दण्डको अर्थात न्यायको दिन आइरहेको छ र दुष्टता विनाश हुनेछ। परमेश्वरले प्रकाश एक्काइसको आठ पदमा भन्नुभएको छ, तर डरपोकहरू अविश्वासीहरू घिनलाग्दाहरू हत्याराहरू व्याभिचारीहरू जादुगरहरू मूर्ति पूजकहरू र झुटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ, यो दोस्रो मृत्यु हो। मित्र, म विश्वास गर्छु कि परमेश्वरको दण्ड यो पृथ्वीमा आइरहेको छ। यसपछि 8 र 9 पदमा भनिएको छ, हे परमप्रभु, मेरा शत्रुहरूको कारणले गर्दा तपाईँको धार्मिकतामा मलाई डोर्याउनुहोस्, तपाईँको मार्ग मेरो सामुन्ने सोझो पारिदिनुहोस्। तिनीहरूको मुखमा सत्यता छैन अनि तिनीहरूको हृदय दुष्टताले भरिएको छ। तिनीहरूको घोक्रो खुला च्यान हो अनि आफ्नो जिब्रोले तिनीहरू छलका कुरा बोल्छन्। मित्र, भिन्नै अनुवादमा छ, हे यहोवा, मेरो शत्रुहरूको कारण तपाईँको धार्मिकतामा मलाई डोर्याउनुहोस्। उनी भनिरहेका छन् कि मेरा शत्रुहरू मलाई चियो गरिरहेका छन्। तिनीहरू चाहन्छन् कि म पतन भएको र म ठोकिएर लडेको, तर म तपाईँलाई महिमा गर्न चाहन्छु। त्यसकारण दाउद परमेश्वरसँग प्रार्थना गरिरहेका छन्। उहाँले उसलाई ठक्कर खाएर लड्न नदिनु भएको होस् भनेर प्रार्थना गरिरहेका छन्। बरु उहाँले उसलाई डोर्याउनु भएको होस् भनेर प्रार्थना गर्दछन्। भन्छन् किनभने तिनीहरूको मुखमा सत्यता छैन, तिनीहरूको अन्तस्करण दुष्टताले भरिएको छ। मित्र, यही कुरा पाउले रोमी 3 अध्यायको 13 पदमा उल्लेख गरेका छन्। अनि अगाडि हामी हेर्छौं पद 10 देखि 12 पदमा, हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्, आफ्नै जाल तिनीहरूका पतनको कारण होस्, तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्, किनकि तिनीहरूले तपाईँको विरूद्धमा विद्रोह गरेका छन्। तर तपाईँमा शरण लिनेहरू चाहिँ रमाउन् र तिनीहरू सधैँ हर्षले गाउन्। तपाईँले नै तिनीहरूको रक्षा गर्नुहोस् र तपाईँको नाउँलाई प्रेम गर्नेहरू तपाईँमा आनन्दित हुन्, किनकि हे परमप्रभु, तपाईँले धर्मीहरूलाई आशिष दिनुहुन्छ, ढालले रक्षा गरे झैं आफ्नो कृपा दृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ। मित्र, जब दाउदले आफ्नो वरिपरि नजर लगाए, चारैतिर दुष्टता र भ्रष्टता मात्र देखे, तब प्रार्थना नै उनको सहारा र आश्रय बन्यो। अनि उनले त्यस तरिकामा हिँड्न सकुन् भनेर परमेश्वरबाट मार्गदर्शन र अगुवाईको निम्ति प्रार्थना गर्दछन्, ताकि त्यो हिँडाइले परमेश्वरको नाउँमा अपमान नल्याओस्। पद 10 भजनकार आफ्ना शत्रुहरूलाई नष्ट गर्नुहोस् भनेर परमेश्वरसँग प्रार्थना गर्छन्। यो नै भजनहरूमा रेकर्ड गरिएको श्रापयुक्त प्रार्थना हो। पछि म यस विषयलाई विस्तृत गर्नेछु। दाउले केही विशेष कुराहरूको लागि परमेश्वरसँग प्रार्थना गरे, जहाँ उनले न्याय र इन्साफको निम्ति परमेश्वरलाई विन्ती गरे। उनले परमेश्वरसँग हस्तक्षेप गर्नलाई र इन्साफ ल्याउनको लागि विन्ती गरे। अनि कुनै कुनै उनका प्रार्थनाहरूको अति नै कठोर खालका छन्। यशयाले पनि त्यस्तै गरी यशया 64 अध्यायको 1 र 2 पदमा प्रार्थना गरे, जब उनले भने, आकाश फटाएर तपाईँ तल आउनु भए र तपाईँको सामुन्ने पर्वतहरू कामिका भए त हुने थियो, आगोले झिजामिजा डढाएर पानी उमाले झैं तपाईँका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्न र जाति जातिहरू तपाईँको उपस्थितिमा कामुन भनेर तपाईँ तल आउनुहोस्। मित्र, कुनै दिन अपराधी र दुष्टहरूमाथि दण्ड निश्चय नै आउनेछ। शास्त्रले यसलाई स्पष्ट पार्दछ कि परमेश्वरले बदला लिनुहुनेछ। तपाईँलाई यादै होला कि प्रभुले एकजना विधवाको बारेमा एउटा दृष्टान्त भन्नुभयो, जसले आफ्नो मुद्दालाई संसारमा भएको न्यायकर्ता न्यायाधीश कहाँ यो भन्दै लगेर गइन्। लुका 18:3-8 पदमा भनिएको छ, त्यसै समय एउटा विधवा थिए, त्यो न्यायकर्ता कहाँ आइरहन्थी र भन्थी, मेरो वादीको अघि मेरो न्याय गरिदिनुहोस्। तिनले केही समयसम्म त मानेन, तर पछिबाट तिनले आफ्नो मनमा भने, म परमेश्वरको डर मान्दिन, मानिसको वास्ता पनि गर्दिन। तर त्यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको न्याय गरिदिनेछु, नत्र त त्यो एकोरो आएर मलाई वाक्क बनाउनेछ। प्रभुले भन्नुभयो, सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्? के परमेश्वरले उहाँलाई रात दिन पुकारने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीहरूका निम्ति ब्यालो गर्नुहुन्छ र? म तिमीहरूलाई भन्दछु, चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेटाउँछ र? मित्र, दाउदले आफ्नो दिनमा बदलाको निम्ति प्रार्थना गरे, तर आज ख्रिस्टियनहरूको निम्ति यसरी प्रार्थना गरिनु भनेको पापपूर्ण प्रार्थना हो। त्यहाँ धेरै मानिसहरू छन् जो यस खण्डलाई छोड्न चाहन्छन्। कोही कोही छन् जसले भन्दछन् कि यो परमेश्वरको वचन होइन, किनभने ख्रिस्टियनहरूको निम्ति आज यो कुनै यथोचित अभिव्यक्ति होइन। सायद ठिक होला, तर मित्र, यो अझै परमेश्वरको वचन हो। जुन महाक्लेश अवधिमा परमेश्वरका जनहरूले यो प्रार्थना गर्नेछन् जो व्यवस्था अन्तर्गत छन्। जस्तो कि विगतमा व्यवस्था मुनि हुनेहरूले यस प्रकारको प्रार्थना गरेका थिए, अनि परमेश्वर आफ्ना मानिसहरूको प्रार्थनालाई सुन्नुहुन्छ अनि उहाँले तिनीहरूका शत्रुहरूमाथि बदला लिनुहुनेछ। तर हामीले यस अनुग्रहको युगमा चाहिँ बेग्लै तरिकामा प्रार्थना गर्नुपर्छ अर्थात व्यवहार गर्नुपर्छ। मती 5:44 भनिएको छ, तर म तिमीहरूलाई भन्दछु आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूको निम्ति प्रार्थना गर। मित्र, यो काम अति नै कठिन छ, तर यही नै प्रभु हामीले गरेको चाहनुहुन्छ। रोमी 12:19 भनिएको छ, प्रिय हो आफैले कहिले बदला नल्याऊ तर परमेश्वरको क्रोधमा छाडिदेऊ, किनभने लेखेको छ बदला लिने काम मेरो हो म नै बदला लिनेछु। हाम्रा शत्रुहरूलाई ठिकठाक गर्न र सम्हाल्न उहाँमाथि विश्वास गरेको परमप्रभु चाहनुहुन्छ। जब प्रभु येशु पृथ्वीमा हुनुहुन्थ्यो उहाँलाई अति नै नराम्रो गरी क्रूरतापूर्वक व्यवहार गरियो, तर उहाँले बदलामा त्यसो गर्नुभएन। उहाँ चाहनुहुन्छ कि मण्डलीहरूमा हुने उहाँको सन्तानहरूले त्यस्तै अवस्था लिएको, तर परमेश्वरले भन्नुभएको छ बदला लिने काम मेरो हो म बदला लिनेछु। परमेश्वरले कुनै दिन यसलाई ठिकठाक गर्नुहुनेछ। यो अद्भुत भजन हो। कठोर सतावटको समयमा परमेश्वरको सन्तानहरूको निम्ति यो कति महान सान्त्वना हुनेछ। यसपछि 6 पनि प्रवेश गरौं। यस भजनमा यो मानिसले आफ्नो वरिपरि आफ्नो नजर उठाए र हरेक क्षेत्रमा दुष्टता मात्र देखे र उनले आफ्नै हृदयमा पनि निहालेर थाहा पाए कि उनी पनि परमेश्वरको सिद्ध मानिस होइनन्। यदि अगाडिका भजनहरू र प्रार्थनाहरू बिहान र बेलुकाको प्रार्थनाहरू थियो भने यो प्रार्थनाले चाहिँ अति नै अन्धकार रातसँग सरोकार राख्दछ। यो भजनको शीर्षकमा लेखिएको छ संकष्टमा कृपाको निम्ति प्रार्थना, वाद्य नायकीको निम्ति तार बाजामा बजाउने भजन। हामीले नयाँ परिभाषिक शब्दको परिचय गराएको छ, त्यो हो खर्ज राग। खर्ज रागमा बजाउने भजन, खर्ज राग। अनि त्यहाँ कोही कोही यो विश्वास गर्छन् कि यो खर्ज राग खालि पुरूषको आवाजमा गाइने गीत हो। भजन 5 चाहिँ श्रापयुक्त भजन हो अनि भजन 6 चाहिँ पश्चापी भजन हो। पश्चापको पुकार र कृपाको निम्ति विन्ती हो। यहाँ भनिएको छ 6:1-4 हे परमप्रभु, तपाईँको क्रोधमा मलाई नहप्काउनुहोस्, तपाईँको रोषमा मलाई तार्न नदिनुहोस्, ममाथि दया गर्नुहोस् हे परमप्रभु, किनभने म अति दुर्बल छु। हे परमप्रभु, मलाई निको पार्नुहोस् किनकि मेरो हाडहरूमा पीड़ा छ, मेरो प्राण पनि साह्रै बेचैनीमा छ। कहिलेसम्म हे परमप्रभु कहिलेसम्म पर्खनु, मतिर फर्कनुहोस् हे मेरो परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्, तपाईँको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्। मित्र, भजनकारले आफ्नो आवश्यकताको निम्ति देखे। जब उनले यो कुरा देख्छन् त्यहाँ अद्भुत प्रस्तावको चित्कार अर्थात पुकार हुन्छ। अर्को चाहिँ उनको प्रस्ताव हो जुन 5-7 देख्छौ। लेखिएको छ, मृत्युमा तपाईँको सम्झना हुँदैन, पतालमा कसले तपाईँको प्रशंसा गर्न सक्छ र आफ्नो आर्तनादले थाकेर म लाचार भएको छु। हर रात म रोएर मेरो ओछ्यान भिजाउँछु, शोकले गर्दा मेरा आँखा धमिला भएका छन्, मेरा बैरीहरूले गर्दा ती कमजोर भएका छन्। मित्र, म सोच्दछु कि यहाँ हामीसँग दाउदको तस्विर छ र म यो पनि सोच्दछु कि हामीसँग प्रभु येशु ख्रिष्टको पनि तस्विर छ, अनि म सोच्दछु कि यो अन्तिम दिनहरूमा इसरायलको पनि तस्विर हो र अहिले वर्तमानमा चाहिँ विश्वासीहरूको तस्विर हो। तपाईँ र मेरो यो कस्तो तस्विर छ? यो अति नै खिन्नताको साथ गहिराई बाटोको चित्कार हो। केवल कृपाले हामीलाई बचाउन सक्छ। हामीलाई बारम्बार नयाँ नियममा भनिएको छ परमेश्वर कृपामा धनी हुनुहुन्छ, उहाँसँग हरेकको निम्ति पर्याप्त कृपा छ र हामीलाई निश्चय नै यसको आवश्यकता छ। यसैया 52:14 प्रभु येशूको बारेमा भन्दछ, जसरी उसदेखि धेरैजना व्याकुल थिए उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो। अनि भजन संग्रह 69:3 प्रभु भन्नुहुन्छ, मदतको लागि कराउँदा कराउँदा म थाकेको छु, मेरो घोक्रो सुकिसकेको छ, मेरो परमेश्वरको बाटो हेर्दा हेर्दा मेरा आँखा धमिला भएका छन्। फेरि भजन संग्रह 42:3 लेखिएको छ, मेरो आँसु रात दिन मेरो आहार बनेको छ र मानिसहरू लगातार मलाई भनिरहन्छन् खोइ तेरो परमेश्वर। अनि भजन संग्रह 38:10 पदमा भनिएको छ, मेरो मुटु धड्कन्छ, मेरो बलले भ्याउँदैन, मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ। अनि अन्तिममा भजन संग्रह 89:9 पदमा भनिएको छ, उर्लन्दो समुन्द्रमाथि तपाईँले नै राज्य गर्नुहुन्छ, जब त्यसका छालहरू उठ्छन् तपाईँले नै तिनलाई शान्त गराउनुहुन्छ। यी सबै अभिव्यक्तिहरूमा ख्रिष्टको आत्माले अगमबाडीक रूपमा आफ्नै कष्टहरूको बारेमा बोल्दै हुनुहुन्छ, जसद्वारा उहाँ उपहास, किल्ला, अपमान र कष्टहरूमा भएर जानुहुनेछ। उहाँका मानिसहरू, इसरायलमा बाँकी भक्तजनहरू पनि कष्टहरूको सामना गर्नेछन्। आज धेरै परमेश्वरको जनहरू यस अनुभवमा भएर गइरहेका छन्। महान सान्त्वना यही हो कि उहाँ पनि यस्तै अनुभवमा भएर जानुभयो, यिनै कुराहरू उहाँले भोग्नुभयो। आज तपाईँ जस्तो सुकै समस्यामा भएर किन नजानु भएको होस्, उहाँ पहिले नै त्यो समस्यामा भएर गइसक्नु भएको छ र उहाँले तपाईँलाई सान्त्वना दिन सक्नुहुन्छ। साँच्चै नै प्रभु येशु ख्रीष्ट जस्तो उद्धारकर्ता पाउनु कति अद्भुत कुरा छ। यसपछि अगाडि 8:8 पदमा भनिएको छ, हे सबै कुकर्मी हो, मबाट पर हट, किनकि म रोएको परमप्रभुले सुन्नु भएको छ। यहाँ प्रार्थनाको उत्तर छ 9 पदमा, परमप्रभुले कृपाको निम्ति मेरो पुकार सुन्नु भएको छ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्छ। मित्र, हिब्रू 5:7 पदमा हामीलाई प्रभु येशु ख्रीष्टको बारेमा भनिएको छ, येशु आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रदन र आँसुसहित प्रार्थना चढाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो। मित्र, के यो तपाईँको निम्ति सान्त्वनाको कुरा होइन र? सायद तपाईँ अहिले भयानक दुःखमा कष्टमा हुनुहुन्छ होला। यदि तपाईँ त्यस्तो अवस्थामा हुनुहुन्छ भने यो भजन तपाईँको निम्ति हो। यसपछि लगातै 7 अध्यायमा पनि प्रवेश गरौं। यसको मुख्य विषय हो दाउदको प्रतिशोधको निम्ति चित्कार। म सोच्दछु कि यसले अगमबाडीक रूपमा महाक्लेशको समय अवधिमा इसरायलको परमेश्वरमा भय राख्ने बाँकी रहेका भक्तजनहरूको अन्तिम कष्ट र सतावटको प्रकट गर्दछ। अहिले प्रार्थनामा दाउदको आत्मविश्वासलाई ध्यान दिनुहोस्। 7:1-2 पदमा भनिएको छ, हे परमप्रभु मेरो परमेश्वर, तपाईँमा नै म शरण पर्छु, मेरो खेदो गर्नेहरू सबैबाट मलाई बचाउनुहोस् र छुटाउनुहोस्, नत्र त सिंहले झैं तिनीहरूले मलाई फराउनेछन् र मलाई छुटाउने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा टुक्रा पार्नेछन्। त्यो सिंह को हो? त्यो सिंह शैतान हो। पहिलो पत्रुस 5:8 पदमा पत्रुस चेतावनी दिन्छन्, सचेत रहौ, जाग रहौ, तिमीहरूको शत्रु दियाबलस शैतान कसलाई भेटाउँ र खाइहालौं भनी गर्जने सिंह झै खोजी हिँड्छ। श्रोता, त्यसपछि भजनकार अन्यायी अधर्मी सतावटको बारेमा बताउँदछन्। 3-4 पदमा, हे परमप्रभु मेरो परमेश्वर, यदि मेरो हातबाट केही अधर्म भएको छ भने, यदि आफ्नो मित्रलाई मैले खराबी गरेको छु भने र बिना कारण मेरो विरोधीलाई लुटेको छु भने, यदि मैले यसो गरेको भए, अधर्मी र निर्दोषले यो संसारमा पाउने कष्ट नै एक कुरा हो जुन म बुझ्न सक्दिन र म बुझ्न चाहदिन भने, तर म यो तपाईँलाई भन्न चाहन्छु, म जान्दछु कि त्यहाँ एकजना हुनुहुन्छ जसले यी सबै कुरा बुझ्नुहुन्छ र उहाँले हामीलाई स्पष्ट गर्न गइरहनु भएको छ। त्यहाँ तपाईँको जीवनमा त्यस्ता कुराहरू छन् जुन हामी बुझ्न सक्दैनौं। म तपाईँको कष्टको सफाई र स्पष्टीकरण दिन सक्दिन, किनकि मलाई त यो पनि थाहा छैन कि म अझै पनि आफै पनि यी कष्ट र समस्याबाट भएर जानु पर्यो। तर उहाँले कुनै दिन यसको स्पष्टीकरण दिन गइरहनु भएको छ। अहिले हामी अद्भुत सुन्दर खण्डमा आएका छौं। यो रातको अन्धकार जस्तो होइन जुन हामीले 7 अध्यायमा देख्यौं, बरु यो बिहानको ज्योति हो। 7:6 पदमा भनिएको छ, हे परमप्रभु आफ्नो कोपमा उठ्नुहोस् र मेरा शत्रुहरूको प्रकोपको विरूद्ध आफै तपाई आफै खड़ा हुनुहोस्, हे मेरो परमेश्वर जाग्नुहोस् र न्यायको आदेश दिनुहोस्। दाउद बदलाको निम्ति र सही न्यायको निम्ति परमेश्वरका चित्कार छोड्छन्। यसपछि अन्तिममा 17 पदमा भनिएको छ, परमप्रभुका धार्मिकताको कारण म उहाँमा धन्यवाद चढाउनेछु र सर्वोच्च परमप्रभुको स्तुति म गाउनेछु। प्रिय, हामी पनि दाउदसँग स्तुति गर्न सक्छौं, किनभने परमेश्वरले पाप र दुष्टतासँग व्यवहार गर्नुहुनेछ र उहाँले यसलाई आफ्नो संसारबाट एक दिन हटाउनुहुनेछ। प्रभुको स्तुति भएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।